प्रिय श्रोतावृन्द, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथाबाट तपाईँ आत्मिकी लाभहरू उठाइरहनु भएको छ र आफ्नो जीवनमा एउटा उत्साह, उमङ्ग र आशाको सन्देश सुनिरहनु भएको छ भनेर हामीलाई विश्वास छ। कार्यक्रम मसीहको कथामा भएका सम्पूर्ण घटनाहरू धर्मशास्त्र पवित्र बाइबलमा चारवटा सुसमाचारहरूमा तपाईँले पढ्न सक्नुहुनेछ। यो एउटा येशु मसीहको जीवनको कथाहरू, घटनाहरूको सङ्गालो हो। कार्यक्रम मसीहको कथा सुनेर कुनै पनि जिज्ञासा र प्रतिक्रियाहरू भएमा कृपया हामीलाई लेख्नलाई तयार हुनुहोस्। हामीलाई पत्रचार गर्ने ठेगाना यस कार्यक्रमको अन्त्यमा तपाईँलाई सुनाउनेछौँ। अहिले भने आउनुहोस्, तपाईँ र म सँगै सुनौँ कार्यक्रम मसीहको कथाको 21 भाग। यो भागमा येशूले हामीलाई उहाँको अधिकार प्रकृतिमाथि पनि भएको कुरा देखाउनु भएर अचम्ममा पार्नुहुन्छ। उहाँले आश्चर्यकर्महरू गर्नुहुन्छ र हजारौँ मानिसहरूलाई खुवाउनुहुन्छ। उहाँले फरिसीहरूसँग उत्सुकतापूर्ण बातचित गर्नुहुन्छ। भाग 21।
मानिसहरूले खाइसकेपछि र बाँकी रहेका खानेकुराहरू जम्मा गरिसकेपछि येशूले चेलाहरूलाई डुङ्गामा चढेर गालिल समुद्रको पारीपट्टि जानलाई भन्नुभयो। चेलाहरूले येशूलाई भिडसँगै छोडेर उनीहरू पारीपट्टि गए। त्यसपछि येशूले भिडलाई पठाउनु भयो र उहाँ डाँडामा उक्लनु भयो र एक्लै भएर प्रार्थना गर्न जानुभयो। उहाँ साँझ नपरेसम्म त्यहीँ रहनुभयो। यस बेलासम्म डुङ्गा किनारादेखि निकै पर पुगिसकेको थियो, जमिनबाट निकै पर। अब डुङ्गा चलाउन पनि गाह्रो हुँदै थियो किनकि त्यो तालमा प्राय जस्तो यस्तै हुन्थ्यो। बतास आउन थाल्यो र बतास उल्टोपट्टि बगेको थियो। रातभरि नै चेलाहरूले त्यो बतासको उल्टोपट्टि डुङ्गालाई चलाउन कोसिस गरे। ताल पार गर्ने यो यात्रा सोचेको भन्दा लामो र गाह्रो भएको थियो। झन्डै बिहानको 4 बजेतिर चेलाहरूले एउटा मान्छे जस्तै छाया देखे, जुन उनीहरू भएको ठाउँतिर पानीमाथि हिँड्दै आउँदै थियो। चेलाहरू यो देखेर झस्के र डराए। त्यो मानिस पानी माथि माथि हिँडिरहेको जस्तो देखिन्थ्यो। एकजना चेलाले कराएर भन्यो, यो त भूत हो। अरू चेलाहरू पनि डरले कराए, तर उनीहरूले चिनेको आवाजलाई सुने जुन पानीतिरबाट आइरहेको थियो। यो त येशू हुनुहुन्थ्यो। आफ्ना चेलाहरूलाई चर्को स्वरमा बोलाउँदै हुनुहुन्थ्यो,
साहस गर, म हुँ, न डराओ।
पत्रुस साहसी भयो र प्रभुलाई कराएर भन्यो,
यदि तपाईँ हुनुहुन्छ भने प्रभु मलाई आज्ञा दिनुहोस्, म पनि पानीमा आउनेछु।
येशूले तुरुन्तै पत्रुसलाई भन्नुभयो, आऊ। कुनै विलम्ब बिना नै उनी डुङ्गाबाट बाहिर निस्के र पानीमा हिँड्न थाले। उनी आफै छक्क परे, उनी पानीमा डुबेका थिएनन्। पत्रुसले येशूलाई हेरे र उहाँतिर हिँड्न थाले। पत्रुसले येशूलाई हेर्न छोडे, उनले आफ्नो वरिपरिको ठुला ठुला छालहरूलाई देखे। पत्रुसलाई डर लाग्न थाल्यो र उनी डुब्न थाले र उनी हताश भएर कराए, प्रभु मलाई बचाउनुहोस्। येशूले तुरुन्तै आफ्नो हात पसार्नुभयो र पत्रुसलाई समात्नुभयो। पत्रुस डुब्न छोडे र प्रभुको अनुहारमा हेरे। प्रभुले पत्रुससँग बुझिने प्रकारले कुरा गर्नुभयो,
पत्रुस तिम्रो विश्वास सानो थियो, किन तिमीले शङ्का गर्यौ?
पत्रुस र येशू डुङ्गामा चढ्नुभयो र बतास थामियो। डुङ्गामा भएका चेलाहरूले येशूलाई यस्तो भनेर आराधना गरे, निश्चय तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ। चेलाहरू किनारामा नपुगेसम्म यात्रा गरिरहे। उनीहरूले डुङ्गालाई गेनेसरेत भन्ने ठाउँमा रोके, जुन गालिल समुद्रको पूर्वतिर पर्दछ। पछाडि छोडेको भिडले चेलाहरू येशूलाई नली डुङ्गामा चढेर गएका देखेका थिए। येशू त अझै पनि तालको वारिपट्टि नै उनीहरू भएकैतिर हुनुहुन्छ भन्ने सोचे। अर्को दिन मानिसहरूले थाहा पाए कि येशू फर्केर आउनुहुने छैन। उनीहरू येशूलाई खोज्दै खोज्दै कफर्नहुम पुगे। अन्तमा उनीहरूले येशूलाई समुद्रको किनारमा फेला पारे। उहाँ त्यहाँ कतिखेर आउनुभयो भनेर जान्न चाहे। येशूले मानिसहरूको कुरालाई बुझ्नुभयो। उनीहरूले उहाँलाई किन खोजेका हुन् भन्ने कुरा उहाँलाई थाहा थियो। उनीहरूको मनमा के छ भन्ने कुरा पनि उहाँलाई थाहा थियो।
साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन तर अगाउन्जेल रोटी खाएको कारणले मलाई खोज्दैछौ। नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ, किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनु भएको छ।
यसले खानेकुरालाई किन अनन्त जीवनसँग जोड्नु भयो मलाई बताउनुहोस्। यसुले अनन्त जीवन दिने खानेकुरा भनेर के भन्न खोज्नु भएको हो?
कमल, तिमीले त मानिसहरूले सोधेको प्रश्न नै सोध्यौ। येशूले यिनीहरूको छेउमा स्त्रीसँग कुरा गर्नुभएको कुरा सम्झेका छौ? सामरियाकी स्त्रीसँग येशूले त्यस स्त्रीसँग जिउँदो पानीको बारेमा कुरा गर्नुभएको थियो। येशूले आफैलाई जीवनको पानीको रूपमा बताउनुभयो। अब उहाँले मानिसहरूसँग रोटीको बारेमा पनि कुरा गर्नुभयो, जुन अनन्त जीवनसँग सम्बन्धित छ। यहाँ येशूले सत्य समेटेको कथा भन्दै हुनुहुन्थ्यो। रोटी र पानी दुवै नै अरू नै कुरासँग तुलना गरिएको छ। यी दुवै कथाहरूमा येशूले आफैलाई जीवनको पानी र जीवनको रोटीसँग तुलना गर्दै हुनुहुन्छ। हामीलाई जीवित रहनको लागि खान र पिउन पर्छ। येशूले हामीलाई उहाँबाट नै अनन्त जीवन पाउन र जिउन सक्छौँ भनेर भन्दै हुनुहुन्छ। यदि हामीले अनन्त जीवन पाउने हो भने उहाँमा नै बास गर्नुपर्छ। येशूले रोटी र अनन्त जीवनको बारेमा कुरा गर्नु भइसकेपछि केही मानिसहरूले उहाँको कुरा बुझ्न थाले। कसैले येशूसँग सोधे, हामीले परमेश्वरको काम गर्न सक्नको लागि के गरौँ? येशूले यसरी उत्तर दिनुभयो, परमेश्वरको काम यही हो, जसलाई उहाँले पठाउनु भयो उसमाथि विश्वास गर। उहाँले यति भन्नुभएपछि कसैले येशूलाई सोध्यो कि उहाँले साँचो बोल्दै हुनुहुन्छ भनेर प्रमाणित गर्नको लागि मानिसहरूलाई चिन्हको रूपमा के दिन सक्नुहुन्छ? किनकि उनीहरूले भने, जे भए पनि हाम्रा पिता पुर्खाले उजाड स्थानमा मन्ना खाए, र बाइबलमा यस्तो भनिन्छ, भजन संग्रहमा परमेश्वरले मानिसहरूलाई खानको लागि आकाशबाट रोटी दिनुभयो।
मलाई यो कथा थाहा छ। यहुदीहरू मिस्रबाट भागेर निस्केपछि उनीहरू 40 वर्षसम्म उजाड स्थानमा रहे। हरेक दिन उनीहरूले रोटी जस्तै खानेकुरा पाए र उनीहरूले यो रोटीलाई मन्ना भने।
तिमीले ठिक भन्यौ कमल। यहुदियाका सबै मानिसहरूलाई उनीहरूको पुर्खाको कथा थाहा थियो, तर येशूले यी मानिसहरूले यो कथाको बारेमा अझ बढी जानेको चाहनुहुन्थ्यो। येशूले मानिसहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोसा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। किनभने परमेश्वरको रोटी त्यही हो जो स्वर्गबाट ओर्ली आउँछ र संसारलाई जीवन दिन्छ। मानिसहरूले तुरन्तै भने, गुरुज्यू, हामीलाई यो रोटी आज र सधैँको लागि दिनुहोस्। येशूले मानिसहरूलाई भन्नुभयो,
जीवनको रोटी म नै हुँ। म कहाँ आउने व्यक्ति भुकाउने छैन, र जसले मलाई विश्वास गर्छ कहिले तिर्खाउने छैन। पिताले मलाई दिएकाहरू म कहाँ आउने छन् र म कहाँ आउनेहरूलाई म स्वीकार गर्नेछु। आफ्नो इच्छा पुरा गर्न म स्वर्गबाट ओर्ली आएको होइन, तर मलाई पठाउनु हुनेको इच्छा पुरा गर्नलाई आएको हुँ। र मलाई पठाउनु हुनेको इच्छा यो हो कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारौँ। किनभने मेरा पिताको इच्छा यो हो कि पुत्रलाई हेरेर उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस्, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
येशूले आफू जीवनको रोटी हो र स्वर्गबाट आउनुभएको भन्नुभएको कुरालाई धार्मिक अगुवाहरूले स्वीकार्न सकेनन्। कोही कोहीले येशूको विषयमा गनगन गर्न थाले, किनकि उनीहरूले कुरा बुझेनन्। येशू मानिसहरूले चाहेको जस्तो मसीह वा मुक्तिदाता हुनुहुन्न थियो। यस बेला रोमीहरूले यहुदिया कब्जा गरेका थिए। मानिसहरूले कुनै प्रकारको नेता खोज्दै थिए, त्यस्तो नेता जसले इजरायललाई एउटा नयाँ राष्ट्रको रूपमा स्थापना गर्नेछ, अरूको शासनबाट मुक्त पार्नेछ। मानिसहरूले परमेश्वरको राज्य यो संसारको होइन भनेर बुझ्न सकेनन्। मानिसहरूले धर्मशास्त्रको साँचो अर्थलाई बुझ्न सकेनन्। येशूले थुप्रै कथाहरू भन्नुभयो र मानिसहरूले जानेका कुराहरूसँग तुलना गर्नुभयो। जस्तै रोटीलाई परमेश्वरको राज्यको आत्मिक मूल्य र मान्यताहरूसँग तुलना गर्नुभयो। येशू पृथ्वीमा हुनुहुँदा परमेश्वरले उहाँले गर्नुभएका सबै कुराहरूमा आशिष दिनुभयो। सबै आश्चर्य कर्महरूको उद्देश्य नै येशू परमेश्वरको अभिषिक्त जन हुनुहुन्छ भनेर देखाउनु थियो। यही कि येशू परमेश्वरको पुत्र मसीह हुनुहुन्छ भनेर देखाउनु थियो।
घरिघरि येशूको अगाडि यस्ता मागहरू खडा हुन्थे जहाँ येशूले आश्चर्यजनक चिन्हहरू प्रस्तुत गर्नुहुन्थ्यो। त्यस्ता चिन्हहरू जसले उहाँ नै मसीह हुनुहुन्छ भनी प्रमाणित गर्थे। येशू नै मसीह हुनुहुन्छ भन्ने कुरा दृष्टिमा होइन तर विश्वासमा भर पर्दछ।
देशमा जाने हो महा बग्ने देशमा प्रति ज्ञाको देशमा जाने हो हाम्रो स्वर्गीय देशमा बग्ने देशमा जाने हो बग्ने देशमा प्रति ज्ञाको देशमा जाने हो हाम्रो स्वर्ग देशमा
नलुकाऊ है तिम्रो पाप खोलिदेऊ यो जीवनलाई इमानदारी आज्ञाकारी बनाइदेऊ यो जीवनलाई यो गीत किरण कुमार प्रधानको स्वरमा सुन्नुभयो जसलाई हामीले अनन्तकाल एल्बमबाट लिएका थियौँ हाम्रो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ वास्तवमा ईसा मसीह त्यो व्यक्ति हुनुहुन्छ जसले यी सबै कुराहरू गर्न सम्भव तुल्याउने शक्ति उहाँमा थियो र परमेश्वरले उहाँलाई त्योभन्दा पनि अझै महान कुराको निम्ति त्योभन्दा पनि अझै ठुलो उद्देश्यको कुराको निम्ति उद्देश्यको निम्ति यस संसारमा उहाँलाई पठाउनु भएको थियो आउने भागहरूले ती कुराहरू तपाईँलाई बताउनेछन् आज भने हाम्रो कार्यक्रमको अन्त्यतिर हामी आइपुगेका छौँ श्रोता मित्र हाम्रो ठेगाना छ कार्यक्रम मसीहको कथा पोस्ट बक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेलको ठेगाना meru.story@gmail.com एसएमएस गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइलको सन्देश लेख्ने ठाउँमा जानुहोस् र त्यसमा TLM लेखेर स्पेस दिनुहोस् अनि आफ्नो सन्देश लेखी हामीलाई 3638 एसएमएस पठाउनुहोस् त्यो थियो मोबाइलको एसएमएस गर्ने ठाउँमा जाने त्यसपछि TLM टाइप गरेर स्पेस दिएर आफ्नो सन्देश लेख्ने अनि हामीलाई तपाईँले 3638 एसएमएस पठाउनुहुनेछ श्रोतावृन्द कार्यक्रम मसीहको कथाको यो थियो 21 भाग अब हामी अन्त्यतिर आइपुगेका छौँ जाँदा जाँदै कार्यक्रममा साथ दिने मित्रहरू जोएल भुजेल आगमन अधिकारी र सुभाष प्रधानलाई हार्दिक धन्यवाद व्यक्त गर्दै मेरो प्राविधिक मित्र खिमन र म पौलस पनि तपाईँको सामुनेबाट कार्यक्रम मसीहको कथाको 22 भाग लिएर भोलि आजकै समयमा उपस्थित नहुन्जेल बिदा माग्दछौँ तपाईँका पलहरू शुभ रहन् हामीलाई बिदा दिनुहोस् नमस्ते